नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। झण्डै दुई तिहाई मतसहित गठित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले गठन हुनासाथ कामलाई तीव्रता दिएको छ। सरकारले तत्काल अघि बढ़ाउने विभिन्न 100 सुधारको कामको कार्यसूची हिजो मात्र सार्वजनिक गरेको छ। यसअघि शुक्रबार ती कार्यसूचीहरू मन्त्री परिषदको बैठकले स्वीकृत गरेको थियो। देखिने खालका केही क्रियाकलाप अघि बढ़ाइएको छ, त्यसबारे भने मिश्रित खालका प्रतिक्रिया छन्। खास गरी राजनैतिक कदमहरूका बारेमा सकारात्मक र नकारात्मक दुवै कदमको सुरुमै सरकारले सामना गर्नु परेको छ। तनहुँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित सांसद श्रीराम नेउपाने आजको अन्तरसंवादमा कुराकानीका लागि प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। उहाँसँग विशेष गरी हामी विकासका बारेमा कुराकानी गर्नेछौ। स्वागत छ नेउपानेज्यू। अब खास गरी यहाँहरूको पार्टीले झण्डै दुई तिहाईको मत ल्यायो र यहाँहरूले अब भनौँ न विरलै चाहिँ यो मुलुकको इतिहासमा रहेको ढंगको सरकार निर्माण गरिसक्नु भएको छ र निर्माणसँगै सरकारले आफ्ना कामलाई तीव्रता दिएको सन्देश पनि दिएको छ। सरकारको प्रारम्भिक कामको सत्तारूढ़ पार्टीको एउटा सांसदका हिसाबले कसरी यहाँले हेरिरहनु भएको छ आफूहरूको काम?
अब यो अहिले जुन ढंगले सरकार अगाडि बढ़िरहेको छ, यसमा मुख्यतया विगतका जुन विकृति व्यथिति विसंगति थिए तिनीहरूलाई एउटा करेक्सन गर्ने डाइरेक्सनमा अगाडि बढ़ेको प्रश्नमा बुझ्न सकिन्छ।
अब मानिसहरूका सपना भनौ न नेपाली जनताका लामो समयदेखिका सपना पूरा गर्छौं भनेर जसरी यहाँहरूले प्रतिबद्धता व्यक्त गर्नुभयो, जनताले त्यो प्रतिबद्धताहरूलाई आत्मसात गरिदिए, मत मार्फत यहाँहरूलाई झण्डै दुई तिहाईको दल बनाइदिए र यहाँहरूले अब सरकार पनि गठन गरिसक्नु भएको छ। यद्यपि मुलुकको अर्थतन्त्रको हिसाबले, हाम्रो कार्यक्षमताको हिसाबले, हाम्रा कानूनी बाटा र पाटाका हिसाबले कतिपय यहाँहरूका प्रतिबद्धताहरू अथवा अन्य दलका पनि राजनीतिक प्रतिबद्धताहरू महत्वाकांक्षी नै मानिएका छन् मानिन्छन्। यद्यपि यहाँहरू चाहिँ अब दुई तिहाई मतका साथ आइसकेपछि त्यो कार्यान्वयन गर्नै पर्ने अवस्थामा पनि हुनुहुन्छ र यहाँहरूको जुन प्रारम्भिक दिनको हुटुटी देखिएको छ त्यो कार्यान्वयनतर्फ जान्छ भन्ने नै विश्वास आम मानिसले गरिरहेका छन्। अब यसको कस्तो खालको चाहिँ अगाडि बढ़ला, यी कामहरू कसरी अगाडि बढ़ाइएलान् या बढ़ाउनु पर्छ?
अब यो जनताले स्पष्ट जुन भन्ने दुई तिहाईको हाराहारीको जुन मत जनताले दिएका छन्, यो वास्तवमा जनताले यसपटक मत परिवर्तन गर्नुको मुख्य कारण चाहिँ त्यो विगतमा भएका विकृति विसंगति जुन व्यथिति थियो त्यसबाट आजित भएर जनताले एउटा परिवर्तनको सन्देश दिन खोजेका हुन् र त्यो परिवर्तनको सन्देशलाई एउटा वास्तविकतामा परिणत गर्नको लागि अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार पहिलो दिनदेखि नै, सरकार गठन भएको पहिलो दिनदेखि नै त्यसमा प्रतिबद्ध भएर एक्सनमा उत्रेको चाहिँ एउटा अनुभूति भइरहेको छ। अब यो वास्तवमा भन्ने हो भने चुनौतीहरू धेरै छन्, नभएका होइनन् चुनौतीहरू। अब म विशेष गरी विकास निर्माणकै कुरो गर्नुपर्दाखेरि अब यो भौतिक पूर्वाधारको निर्माणको क्षेत्रमा पनि अब धेरै चुनौतीहरू छन्। अब ती चुनौतीहरूलाई सामना गर्नका लागि अब अहिले सबभन्दा पहिलो कुरो त पूर्वाधार विकासका क्षेत्रमा कहाँ कहाँ गाँठो परेको छ, त्यो के कारणले आयोजनाहरू ढिलासुस्ती भएका छन् र त्यसको पहिचान गर्नेतर्फ सबभन्दा पहिला लाग्नुपर्छ र गाँठो परेको ठाउँमा अब नीति ऐन कानून संशोधन गरेर वा परिमार्जन गरेर वा नयाँ नै बनाएर ती गाँठोहरूलाई फुकाउनेतिर अबको सरकार चाहिँ त्यसमा लाग्छ र त्यसैबाट नै एउटा यो नीति निर्माण गरेर ऐन कानून बनाएर र एउटा जग तयार गरेर अनि त्यसपछि काममा लाग्दा छिटो नतिजा हासिल गर्न सकिन्छ।
हजुर अब यहाँ आफै पनि इन्जिनियर हुनुहुन्छ होइन यहाँले पूर्वाधार विकासको केही कुरा पनि गर्नुभयो अब हाम्रा जुन सम्भावना भनेर हामी लामो समयदेखि भनिरहेका छौँ अथवा हाम्रो सम्भावना जुन क्षेत्रमा देखिएको छ मूलत ऊर्जाको क्षेत्र जलस्रोत मार्फत या अन्य मार्फत पनि होइन यसैलाई चाहिँ हामी अगाडि बढाउन सक्छौँ अथवा पर्यटनलाई हामी एउटा ठूलो क्षेत्रका रूपमा लिन सक्छौँ कृषिमा विद्यमान चाहिँ परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरेर त्यहाँबाट पनि हामी आफ्नो चाहिँ यो अहिलेको आयातको जुन डरलाग्दो अवस्था छ यसलाई नियन्त्रण गर्न सक्छौ भनेर भनिरहेका छौं सरकारले लामो समयदेखि नीतिहरू त यस्ता खालका बनाएकै छ यद्यपि यो कामहरू अघि बढ़ाउने सन्दर्भमा नीति नियत बजेट क्षमता तदारूकता सबै कुरा चाहिने रहेछ अब कहाँनिर चाहिँ यहाँहरूले सुधार गर्नुहुन्छ कहाँनिर समस्या छ भन्ने कुरा यहाँको आफ्नो अनुभवले बताउँछ र यसले चाहिँ तदारूकता पाउँछ
अब सबभन्दा पहिलो कुरो त नेता नीति र नियत ठिक भयो भने मात्रै देशले राजनीतिले निकास पाउँछ र देशले विकास पाउँछ अब त्यसका निम्ति मैले मेरो आफ्नो योग्यता विज्ञता क्षमता दक्षता अनुभवलाई मैले मध्यनजर राखेर भन्नु पर्दाखेरि म ऊर्जा र जलस्रोतको क्षेत्रमा विशेष गरी काम गरिराखेको हुनाले अब जबसम्म भरपर्दो बिजुली र इन्टरनेट हामीले प्रत्येक नागरिकको घर दैलोसम्म पुर्याउन सक्दैनौ प्रत्येक व्यवसाय उद्योग कल कारखाना र समग्र क्षेत्रमा हामीले त्यो भरपर्दो बिजुली र इन्टरनेट पुर्याउन सक्दैनौ तबसम्म हामीले विकासका कुनै पनि यो वास्तवमा भन्ने हो भने यो बिजुली भरपर्दो बिजुली र इन्टरनेट भनेकै हरेक क्षेत्रको ड्राइभिङ इन्जिन हो किनभने कृषिमा पनि अब अहिले कस्तो छ भने जस्तै उदाहरणको लागि तपाईँले कृषिको आधुनिकीकरणको कुरो गर्नुभयो अब अमेरिकामा जम्मा 1.6% कृषकहरू छन् अब उनीहरूले आफ्नो जनसङ्ख्यालाई मात्रै होइन त्यसको उनीहरूले उत्पादन गर्ने आफ्नो माटोमा जुन खाद्यान्न उत्पादन हुन्छ त्यो उत्पादन भएको खाद्यान्नलाई आफूलाई पुग्ने मात्रै होइन आफ्नो आफूलाई पुगेर पनि 3-4 गुणा बढी उत्पादन गरेर निर्यात गर्छ नेपालमा 60% कृषक 60% भन्दा बढी कृषक हुँदा पनि हामी खाद्यान्नमा आत्मनिर्भर छैनौँ कृषिमा आत्मनिर्भर छैनौँ त्यो के हो भने त्यो किन त्यस्तो भइराखेको छ भने उनीहरूले पछिल्ला प्रविधिहरू आधुनिक प्रविधिलाई उनीहरूले कृषिमा उपयोग गरे र हामी त्यो प्रविधिको प्रयोग गर्न हामीले जानेनौँ अब यो पछिल्ला प्रविधिहरूले जबसम्म प्रविधिहरूलाई जबसम्म हामीले शिक्षा होस् कृषि होस् पर्यटन होस् अथवा कुनै निर्माणको क्षेत्र होस् कुनै पनि क्षेत्रमा हामीले पछिल्ला प्रविधिलाई आत्मसात गर्न सकेनौँ भने हामीले त्यो प्रतिफल ल्याउन सक्दैनौँ र अरू अन्य मुलुकहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ र हामी आफै पनि आत्मनिर्भर बन्न सक्दैनौँ कुनै पनि क्षेत्रमा हरेक क्षेत्रमा त्यसो भएको हुनाले सबै चिजको अब सुशासनकै कुरो गरौँ अब सुशासनको प्रत्याभूति गराउने अहिलेको 21औं शताब्दीको मुख्य भनेको अब यो डिजिटलाइजेसन हो र डिजिटलाइजेसनलाई नभई नहुने भनेको भरपर्दो बिजुली इन्टरनेट र डिजिटल साक्षरता हो अब यो तीनवटा चिज नहुइन्जेलसम्म हामीले अनलाइन सिस्टम र डिजिटलाइजेसन लागू गर्छु सबै अनलाइनमा म काम गर्छु भन्न थाल्यौँ भने जबसम्म तीनवटा पूर्वाधारहरू बेसिक पूर्वाधारहरू तयार हुँदैनन् तबसम्म हामीलाई चाहिँ धेरै अप्ठ्यारो पर्छ त्यसकारणले अब पहिला त हामीले भरपर्दो बिजुली पुर्याउनु पर्यो भरपर्दो इन्टरनेट पुर्याउनु पर्यो र जनतालाई आम जनतालाई चाहिँ त्यो डिजिटलाइजेसनको लागि आवश्यक पर्ने जुन साक्षरता हो त्यो साक्षरता अभियान चाहिँ चलाउनु पर्यो अनि मात्र हामीले डिजिटलाइजेसनलाई पूर्ण रूपमा सफलतापूर्वक कार्यान्वयन गर्न सक्छौँ
जस्तो हामी कहाँ चाहिँ भनौँ न अब हरेक दशकमा जुन राजनीतिक परिवर्तनहरू फेरबदलहरू भइरहन्छ त्यसको प्रारम्भमा प्रारम्भिक दिनहरूमा एउटा उत्साह मानिसहरूमा आशाको संचार हुने क्रम छ 48 करिब 46 47 48 को परिस्थिति त्यहीमा रह्यो हुन त 48 देखि 51 सम्म हाम्रो व्यवस्थाले हाम्रो प्रणालीले जसरी चाहिँ काम गर्यो त्यो आजसम्म गएको भए हामी फरक ठाउँमा जान्थ्यौं भन्नेहरू पनि छन् त त्यसै गरी 63 देखि 65-66 सम्म पनि त्यस्तै खालको आशा चाहिँ देखियो तत्कालीन संचार माध्यमहरूमा. हामीले हेर्ने भने त अब मुलुक सिङ्गापुर बन्ने हो कि फलानु बन्ने हो कि यसरी हुने हो उसरी हुने हो यहाँ केबल कार बन्ने हो यहाँ रेल बन्ने हो भन्ने खालका सम्मका सपनाहरू माडिए. 70 देखि 72-73 को अवस्था पनि अलिकति सकारात्मकतातर्फ नै थियो. पछिल्लो समय यहाँहरूले अब अहिले निर्वाचन जितिसक्दा पनि मानिसहरूमा त्यस्तै खालको एउटा आशा उत्साह छ. तर यो आशा उत्साह यसअघिका अवस्थामा चाहिँ निराशामा परिणत भए. मानिसहरूका सपना सपना नै रह्यो. अब यहाँहरूले अहिले यहाँहरूले भनेका कुराहरू कार्यान्वयन गर्ने सन्दर्भमा चाहिँ भनेर मात्रै त भएन. कसरी अब सरकारले त्यो यहाँले भनेको कुरालाई अपनत्व लिन्छ स्वामित्व लिन्छ काम अघि बढाउँछ?
अब यो 48 सालदेखिको राजनीतिक पृष्ठभूमिलाई हेर्ने हो भने 48 सालमा काँग्रेसले एउटा राम्रो अवसर पाएको थियो, प्राप्त गरेको थियो. बहुमतको सरकार थियो, त्यो अवसर गुम्यो. 62-63 पछि माओवादीले पनि त्यसको धन्यै बहुमतकै सरकार सहितको एउटा अवसर गुमायो. र पछि आएर 74 सालमा पनि त्यस्तै अवस्था थियो, धन्यै दुई तिहाई थियो. त्यो अवसर पनि एमाले गुमायो. र अहिले विगतका पाठहरूलाई सिकेर राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा धन्यै दुई तिहाईको एउटा अवसर प्राप्त गरेको छ. यसलाई कुनै पनि हालतमा गुम्न दिन हुँदैन. र जनताले जुन अपेक्षा राखेर जुन आशा गरेर जुन भरोसा गरेर जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिएका छन् त्यसलाई कुनै पनि हालतमा टुट्न दिन हुँदैन. र त्यही स्पिरिटका साथ राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले कार्य प्रारम्भ गरेको छ भनेर मैले त्यसरी बुझेको छु. र अब यहाँले भने जस्तै अब जुन समस्याहरू जुन चुनौतीहरू छन् अब ती चुनौतीहरूलाई सामना गर्न सबैभन्दा पहिला त नेताको नियत सफा हुनु पर्यो. र नेताको नियत सफा भइसकेपछि अब कार्यान्वयन गर्नेतर्फ अब यो विशेष गरी म आफू टेक्नोक्राट्स भएको हुनाले अब नीति पोलिटिसियनले यो नीति निर्माण गर्ने हो र ब्युरोक्रेट्सले त्यसलाई फेसिलिटेट गर्ने हो र टेक्नोक्रेट्सले त्यसलाई कार्यान्वयन गर्ने हो. यो तीनवटाको बीचमा एउटा राम्रो समन्वय हुन सक्यो भने मात्रै विकास र राजनीतिक निकासले एउटा गति लिन्छ. र अर्को कुरो के पनि छ भने जुन अघि कुरो गर्नुभयो यो प्रविधि सँगसँगै हाम्रो पुस्ता अहिलेको पुस्ता प्रविधि सँगसँगै हिँड्न सक्यो भने हामीले प्रतिफल निकाल्न सक्छौँ. अब प्रविधि धेरै अगाडि दौडिरहेको छ र हामी त्यसलाई पछ्याउन सकेनौँ अहिलेको पुस्ताले, किनभने यो पुरानो पुस्ता एउटा फेलर हुनुको मुख्य कारण पनि प्रविधि नै हो. त्यो पछिल्लो प्रविधिलाई आत्मसात गर्न नसकेका कारणले अहिलेको पुस्ताले त्यो प्रविधिका कारणले त्यसलाई विस्थापित गरेको हो. अब यो पुस्ताले पनि हामीले यो पछिल्लो प्रविधिलाई आत्मसात गरेर सँगसँगै हिँडाउन सकेनौँ भने जुनसुकै क्षेत्रमा पनि त्यसलाई अवलम्बन गर्न सकेनौँ भने अभ्यास गर्न सकेनौँ भने फेरि यो पुस्ता पनि विस्थापित हुनुपर्ने अवस्था आउँछ. त्यसो भएको हुनाले मैले के भन्ने गरेको छु भने जेन एक्स पुस्ताको अनुभव, जेन वाई पुस्ताको ऊर्जा र जेन जेड पुस्ताको नवकल्पना, यो तीनवटालाई समन्वय गरेर अब अगाडि बढ्न सक्यो भने मात्रै यसले स्थिर राजनीति, स्थिर नीति, अन्तर्राष्ट्रिय जगतलाई विश्वसनीय वातावरण बनाउँदै हामीसँग भएको अथाह स्रोत जलस्रोतको उपयोग गर्नेतर्फ एउटा विश्वसनीय वातावरण बन्छ भन्ने मलाई लाग्छ.
हामी अन्तर्सम्वादमा छौं. झण्डै दुई तिहाई मतसहित गठित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वको सरकारले गठन हुनासाथ कामलाई तीव्रता दिएको छ. ऊर्जा, जलस्रोत, पूर्वाधार, विकास, बजेट तर्जुमा लगायतका विषयमा आज हामी कुराकानी गरिरहेका छौं. राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँबाट निर्वाचित सांसद श्रीराम नेउपाने हामीसँग कुराकानीमा हुनुहुन्छ. उहाँ इन्जिनियर पनि हुनुहुन्छ. अब जस्तो भनौं न, बाहिरी कुरा त आवरणका कुरा त हामीहरूले पनि गर्यौं, यसअघि पनि भएको. अब यहाँ अलि त्यही क्षेत्रमा भित्र नै काम गरेको हुनाले अलिकति भित्री चिरफार गरौं न. हाम्रो नेतामा समस्या छ कि नीतिमा समस्या छ कि कार्यान्वयन तहमा हाम्रो जनशक्तिको क्षमतामा समस्या छ कि अथवा हाम्रो बजेटमा समस्या छ कि हाम्रो ठ्याक्कै समस्या चाहिँ कहाँनिर हो? हामी सुधार गर्छौं त सबैले भनिरहेका छन् तर यहाँनिर चाहिँ घाउ लागेको, यहाँनिर चाहिँ औषधि राख्न पाएदेखि हाम्रो ठिक हुन्थ्यो भन्ने कुराहरू चाहिँ अलिक कमाइरहेछन्.
अब यो चाहिँ विशेष गरी भौतिक पूर्वाधारको क्षेत्रमा कुरो गर्नु पर्दाखेरि हामीले अब यो राष्ट्रिय गौरवका आयोजनाहरू यसलाई हामीले विशिष्टीकृत त गऱ्यौँ, तर यसको राष्ट्रिय गौरवको आयोजना भनेर नामाङ्कन गऱ्यौँ, तर त्यसलाई कार्यान्वयन गर्नेतर्फ सबै आयोजनाहरूलाई एउटै प्याकेजमा राख्यौँ। नियम कानुन, त्यसका बजेट बजेट निकासा गर्ने, बजेट विनियोजन गर्ने सबै प्रक्रियाहरूलाई एउटै बास्केटमा राखेर हामीले खालि राष्ट्रिय गौरव गौरवका आयोजनालाई नामाङ्कन मात्रै गऱ्यौँ। यसको कार्यान्वयन तह निकै फितलो भयो, होइन? सार्वजनिक खरिद ऐनमै त्रुटि देखियो। सार्वजनिक खरिद ऐन निर्माण गर्दाखेरि नियत खराब भएको गन्ध पनि त्यहाँ पाइयो। प्रशासनिक रूपमा धेरै ढिलासुस्तीहरू हुने, नेतृत्वमा त्यो इच्छा शक्ति नहुने, यसले गर्दाखेरि जुन राष्ट्रिय गौरवका आयोजना लगायत आयोजनाहरू चाहिँ समस्यामा परे र छनौट विधिमै पनि काहीँ त्रुटि देखियो। क्या आयोजना कसरी योजनाहरू कसरी छनौट गर्ने, त्यो छनौट गर्ने विधिमा पनि केही त्रुटिहरू देखिए। अब कर्मचारी प्रशासन यन्त्रमा पनि ढिलासुस्ती हुने र अनि त्यसपछि अर्को यो अख्तियारले समाउँछ कि भनेर कर्मचारीहरू चाहिँ काम नगर्ने, अब यो कन्ट्राक्टरहरूले पनि तोकिएको समय, तोकिएको बजेट र तोकिएको गुणस्तरमा कामहरू सम्पन्न नगरिदिने, अब कानुनी अल्झनमा पनि कतिपय आयोजनाहरू परे, 10 वर्षसम्म कानुनी उल्झनमा फँसेका थुप्रै आयोजनाहरू छन्। अब त्यस्ता आयोजनाहरू विशेष गरी जग्गा प्राप्तिका सन्दर्भमा, रुख कटानका सन्दर्भमा र ढिलासुस्तीका कारणले त्यो अनि कानुनी उल्झनमा परेका आयोजनाहरूलाई पनि हामीले त्यसलाई चाहिँ गाँठो फुकाउने गरी ऐन संशोधन गर्नुपर्ने, कानुन नयाँ कानुन बनाउनु पर्ने त्यो अवस्था अहिले देखा परेको छ। त्यसो भएको हुनाले हामीले गर्ने काम भनेको अब कहाँ कहाँ के कारणले काम रोकिएको छ त्यसलाई चाहिँ नीतिगत रूपमा सम्बोधन गर्ने र ऐन कानुनमै त्यसलाई परिमार्जन गरेर, संशोधन गरेर वा नयाँ नै निर्माण गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। र अब यो आयोजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउनका लागि विशेष गरी मैले चाहिँ पटक पटक भन्ने गरेको छु, यो कमसे कम मङ्सिर महिनादेखि वैशाख जेठ महिनासम्म 3 सिफ्टमा 24 घन्टा काम गर्ने वातावरण बनाउनुपर्छ विकास निर्माणको काममा। अब त्यसो गर्दा जस्तो म पनि यसमा संलग्न भइराखेको हुँ, 12 वर्ष भयो मैले मेलम्ची खानेपानी आयोजना, नागडुङ्गा सुरुङ मार्ग निर्माण आयोजना र जलविद्युत आयोजनामा हामीले 24 घन्टा काम गर्छौँ, वर्षमा जम्मा 13 दिन बिदा गर्छौँ। अहिले त मैले सुन्दैछु आइतबार शनिबार आइतबार 2 दिन बिदा गर्ने भनेर, यो बिदा 2 दिन बिदा गर्ने भनेको त कुनै एउटा पुस्ताले दुःख नगरिकन अर्को पुस्ताले सुख पाउँदैन। जुन मुलुकमा एउटा पुस्ताले दुःख गरेर पुस्तौँ पुस्तालाई पुग्ने गरी कमाए, ती देशहरूले 2 दिन बिदा गरे पनि फरक पर्दैन, 3 दिन बिदा गरे पनि फरक पर्दैन। उनीहरूलाई उनीहरूको ढुकुटीमा प्रशस्त पैसा जम्मा भइसकेको छ, उनीहरूको एउटा सिस्टममा फङ्सन गरिसकेको छ राज्य यो शासन पद्धति। अब हामी चाहिँ जब सुरुवातमै सुरुवाती चरणमै छौँ, हामीले धेरै सङ्घर्ष गर्नुपर्नेछ, धेरै दुःख गर्नुपर्नेछ। यस्तो अवस्थामा हामीले त बिदा कटौती गर्दै जानुपर्नेमा बिदा थप्न हुन्न भन्ने मेरो चाहिँ धारणा हो र 24 घन्टा 3 सिफ्टमा काम गर्नुपर्छ। त्यसो गर्दै गर्दा अब आजको अहिलेको यो आर्थिक वर्षमा पनि मैले सरस्वती हेर्दाखेरि पुँजीगत खर्च भनौँ न विकास निर्माणको खर्च जम्मा 20% मात्रै भएको छ। अब 8 महिना पुरा भइसक्यो, अब 8 महिना पुरा भइसक्यो, 20% मात्रै खर्च भएको छ। अब हामीले 3 सिफ्टमा काम गऱ्यौँ भने कमसे कम विकास बजेट पुँजीगत खर्च चाहिँ 90%देखि 100%सम्म खर्च गर्न सक्छौँ। अब 1 सिफ्ट काम हुँदा 8 घन्टा काम हुन्थ्यो भने 24 घन्टा काम हुँदाखेरि 3 सिफ्टमा काम हुँदै गर्दाखेरि 2 गुणा बढीले रोजगारी पनि पाउँछ। अहिले बेरोजगारको अवस्था छ देशमा, विकास बजेट पुरा खर्च नभएको अवस्था छ, अनि प्रतिफल नआउने ठाउँमा विकास निर्माणको कामहरूमा लगानी गरेको अवस्था छ। अब यो आयोजना छनौट गर्ने विधि नै गलत छ। यी सबै कुरालाई पुनरावलोकन गरेर अब सच्याउँदै गरी अगाडि जाने राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा त्यो खालको एउटा विकासमा पनि गति दिने र द्रुत गतिको विकासको प्रत्याभूति गराउने हिसाबले अब बजेटहरूलाई पनि कनिका छरे नै नछर्ने र ठुला आयोजनाहरूलाई पर्याप्त बजेट दिएर समयमै तोकिएको समयमै तोकिएको बजेटमा र तोकिएको गुणस्तरमा काम गर्ने गरी आयोजना अगाडि बढाउने सन्दर्भमा विशेष चनाखो भएर अगाडि बढ्नेछ।
अब अहिले बजेट तर्जुमाको काम अर्थ मन्त्रालयले गरिरहेको छ. राष्ट्रिय योजना आयोगले चाहिँ अहिले मन्त्रालयहरूलाई पनि सिलिङ दिइसकेको छ र मन्त्रालयहरूका तर्फबाट पेश गर्नुपर्ने विषयहरू पेश गर भनेर पनि आजसम्मको समयसीमा अर्थ मन्त्रालयले अरू मन्त्रालयहरूलाई दिएको छ. हुन त नयाँ सरकार आएको छ, त्यो समयसीमा केही बढ़ला. यद्यपि बजेट निर्माणका सन्दर्भमा, बजेट तर्जुमाका सन्दर्भमा सुधार गर्नुपर्ने भनी थुप्रै सुझावहरू आएका छन्. यो असार मसान्तमा हाम्रो चाहिँ बजेटको समयसीमा जुन सकिनेछ योले पनि हामीलाई चाहिँ अलि राम्रो गरिरहेको छैन, हाम्रो बजेट चाहिँ सदुपयोग भइरहेको छैन, दुरूपयोग हुनमा यसले सहयोग पुर्याएको छ भन्ने खालका कुराहरू पनि छन्. अब बजेट तर्जुमामा कसरी सुधार गर्ने, बजेट खर्चको सन्दर्भ यहाँले अलिकति उल्लेख गर्नुभयो.
अब यो बजेट खर्चलाई हामीले सुधार गर्ने त अघि मैले भनिहालेँ दुई तिनवटा कुराहरू. विशेष गरी मैले चाहिँ यो विकास पुँजीगत खर्च विकास बजेटकै सन्दर्भमा म बढी फोकस गर्न चाहन्छु. अरू अन्य खर्चहरूमा पनि विशेष गरी यो सार्वजनिक खरिद ऐन पनि दुई थरी बनाउनुपर्छ, किनभने यो विकास निर्माण र यो प्रशासनिक खर्चको लागि जुन सार्वजनिक खरिद ऐन छ त्यो एउटै भएका कारणले पनि धेरै समस्याहरू सिर्जना भएका छन्. त्यसलाई फास्ट ट्र्याकमा गर्ने वातावरण विकास निर्माणको लागि छुट्टै सार्वजनिक खरिद ऐन ल्याउनुपर्छ भन्ने मेरो चाहिँ मलाई चाहिँ मेरो अनुभवले त्यो बताउँछ र अब त्यस विषयमा पनि हामी छलफल गर्छौँ. र अर्को यहाँले भन्नुभयो अब बजेट चाहिँ यसभन्दा अगाडि बजेट छनौट गर्दा नै हामीले जुन विधि प्रक्रिया भनौँ न सत्ता शक्ति पहुँच चिनजान नातागोता र कार्यकर्ता बिचौलिया ठेकदारहरू भनौँ कन्ट्राक्टरहरू निर्माण व्यवसायीहरूको जुन प्रभाव र दबावमा जुन आयोजनाहरू योजनाहरू छनौट गर्ने जुन प्रक्रिया थिए त्यसलाई हामीले एउटा चुस्त दुरुस्त र पारदर्शी विधि अप्नाउनुपर्छ भन्ने लाग्छ मलाई. छनौट प्रक्रियाबाटै त्यहाँ सुधार्नुपर्छ पहिलो कुरो, र दोस्रो कुरो जब छनौट भइसक्छ त्यसपछि त्यसलाई प्राथमिकीकरण गर्ने आवश्यकताको आधारमा प्राथमिकीकरण गर्ने एउटा मेकानिजम संयन्त्र पनि त्यहाँ बन्नुपर्छ. र बजेट विनियोजन गर्दा कनिका छरेझै छर्ने होइन कि त्यो जुन डिपिआर भइसकेका त्यस्ता योजनाहरूलाई जुन बजेट त्यसको लागि आवश्यक हो त्यो पर्याप्त बजेट राखेर र तोकियो समय एउटा जुन समय तोकेर त्यो समयभित्र सम्पन्न हुने गरी अगाडि बढाउनुपर्छ. त्यसो हुन सक्यो भने मात्रै अब जनताले पनि आफ्नो घर दैलोमा विकास आइपुगेको अनुभूति गर्छन् र विकास पनि द्रुत गतिमा अगाडि बढ्न सक्छ.
अहिलेका जुन जटिलताहरू देखिएका छन् नि मूलत हाम्रो अब बजेटको अभाव नै कारण देखाइएको छ. बहुवर्षीय आयोजनाहरू हुन्छन् एकातिर, अर्कोतिर भनिएका रकम चाहिँ सम्बन्धित आयोजनाहरूले पाइरहेका छैनन्, ठेकेदारहरूले समयमा चाहिँ बजेट नपाउँदा या तोकिएको रकम नपाउँदाखेरि त्यसले लागत बढेको यी यावत कुराहरू पनि छन्. अब नियतको कुरा पनि छ होइन, प्रधानमन्त्रीले नै प्रधानमन्त्री हुनु अघि यो ठेकापट्टाका सन्दर्भमा चाहिँ सुधार गर्ने भनेर केही कुराहरू भन्नुभएको थियो, त्यो चाहिँ नियतसँग जोडिएको विषय हो. अब यसलाई कसरी संयोजन गर्ने
होइन, अब यो त मैले अघि पनि भनिसकेँ जबसम्म यो नेता ठिक भए राजनीति ठिक हुन्छ, राजनीति ठिक भए समाज ठिक हुन्छ र समाज ठिक भए मात्र देशले विकास र राजनीतिले निकास पाउँछ.
भन्न खोजेको चाहिँ यसमा अलिकति म स्पष्टता चाहे, भन्न खोजेको चाहिँ अहिलेसम्म जुन व्यतिथिहरू आए ती चाहिँ नेताका नियत अथवा चाहिँ राजनीति सही नभएर हो, अब यसपालि सबै कुरा ठिकठाक हुन्छ
होइन? यो त मूल कारण त त्यही नै हो, मूल कारण त्यही नै हो. त्यसपछि त अब त्यो नेताको नियत ठिक नभएपछि आयोजना छनौट नै गलत ढङ्ग गलत विधिबाट हुन्छ र आयोजना
अब के हुन्छ, अब के हुन्छ, अब यहाँहरू त सफा नियतले आउनु भएको छ, अब त्यो कसरी ती समस्याहरू समाधान हुन्छन्?
अब आयोजना पारदर्शी ढङ्गले छनौट हुन्छ, आवश्यकताका आधारमा हुन्छ, कुनै पहुँच र चिनजान नातागोता र यो कुनै प्रभाव र दबावका आधारमा चाहिँ योजना छनौट हुँदैनन् र योजना छनौट हुँदाखेरि डिपिआर भइसकेका योजनाहरूलाई पर्याप्त बजेट दिएर त्यसलाई सम्पन्न गर्ने गरी अगाडि बढ्ने चाहिँ यो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यो नीति लिएको छ र टुक्रे आयोजनाहरू जसले गर्दाखेरि यो अलपत्र पर्ने बीचबीचमा अलपत्र पर्ने, काहीँ बजेट नपुगेर अलपत्र पर्ने, काहीँ अरू विविध कारणले कानुनी उल्झनमा फसेर अथवा काहीँ वन रुख कटानका कारणले, जग्गा प्राप्तिका कारणले ठेका प्रथामा भएका कमजोरी लुपहोलहरू, जहाँ लुपहोल छ त्यो लुपहोलका कारणले अलपत्र पर्ने, यी सबै कुरालाई चाहिँ अब नियन्त्रणमा लिएर अब अगाडि बढ्नुपर्छ, त्यसलाई करेक्सन गरेर अगाडि बढ्नुपर्छ र त्यही लाइनमै राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि बढाउँछ।
अब अन्तिममा मध्यपूर्वमा जारी चाहिँ द्वन्द्वका कारणले हामी ऊर्जाको चाहिँ एउटा संकटको सामना गर्नुपर्छ भनेर भनिएको छ, त्यसका केही संकेतहरू देखिएका पनि छन्, आम उपभोक्ताले त्यो केही मात्रामा झेल्नु पनि परिरहेको छ, यसको समाधानका सन्दर्भमा यहाँ त्यो क्षेत्रको विज्ञ पनि भएको हुनाले अब हामीले के कस्ता कार्यहरू गर्न सक्छौं, उदाहरणका लागि हाम्रो जलस्रोतको कसरी प्रयोग गर्न सक्छौं, हाम्रो ऊर्जाका वैकल्पिक साधनहरूलाई कसरी प्रयोग गर्न सक्छौं?
विशेष गरी नेपाल चाहिँ जलस्रोतमा धनी देश हो, संसार पनि अहिले पेट्रोलियम ऊर्जाबाट पानी ऊर्जातिर रूपान्तरण हुने चरणमा छ र हामीसँग भएको मुख्य स्रोत पानी हो, जोसँग जे स्रोत छ त्यही बेचेर अथवा त्यसैमा आत्मनिर्भर भएर अगाडि बढ्ने हो र वास्तवमा हामी ऊर्जामा आत्मनिर्भर नेपाल बनाउनेतर्फ हाम्रो पहिलो ध्यान केन्द्रित हुनुपर्छ र पहिला पनि हुनु पर्थ्यो, अहिलेसम्म ऊर्जामा आत्मनिर्भर भइसकेको भए सायद आजको अवस्थामा हामी आउने अवस्था हुँदैन थियो, किनभने हामी सबैभन्दा धनी ऊर्जामा हुने घाम हावा र पानी तिनटैबाट हामीले प्राप्त गर्ने जुन ऊर्जा हो त्यो हामीसँग पर्याप्त छ, हामीलाई आत्मनिर्भर बनाउने त्यो सम्भावनाहरू अथवा सम्भावनाहरू त्यसभित्र रहेको छ, पानीमा निहित ऊर्जाभित्र रहेको छ। अब हामीले सबैभन्दा पहिलो कदम भनेको ऊर्जामा आत्मनिर्भर बनाउनु पर्छ र अहिलेको तत्कालको समस्या समाधानका लागि अब विशेष गरी भान्सामा यो ग्यास जुन अहिले नेपाली जनताले झन्डै झन्डै 60% भान्साहरू दाउरा र गुइठामा निर्भर गरेका
छन्। संक्षेपमा हजुर,
अब
हामी अन्तिम मिनेटमा छौं। हजुर
हजुर, अब यो अहिले हामीले भनेको इन्डक्सन चुलो र राइस कुकरबाट अब हाम्रो भान्सालाई ग्यासले विस्थापित गर्न सक्नु, ग्यासलाई विस्थापित गर्न सक्नु पर्यो।
हजुर, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद, हामी आगामी दिनहरूमा पनि यहाँसँग सम्वाद गर्नेछौं।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो तनहुँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट निर्वाचित सांसद श्रीराम नेउपाने, उहाँ पेशाली इन्जिनियर पनि हुनुहुन्छ, अन्तर्सम्वादमा कुराकानी गर्दै थियौं। प्राविधिक मित्र शंकर भण्डारीलाई धन्यवाद, सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।